आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभु उमा तू प्रभु उमा तू प्रभु उमा तू प्रभु आपने प्रति मूर्तिमा मला प्रसुभो प्रभु सुभो प्रभु
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्ट प्रभुको नाममा जय मसीह अनि नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, अघिल्लो दिनमा हामीले प्रेतहरूको कामको पुस्तक एक अध्याय पद एकदेखि पाँच पदसम्म बाइबल अध्ययन गरिरहेका थियौ, जहाँ हामीले देख्यौ ख्रिष्टको पुनरुत्थानपछि उहाँको सेविकै विषय अन्तर्गत एक अध्याय एक र दुई पदमा देख्यौं प्रेतहरूको कामको पुस्तकको विषय। यहाँ भनिएको छ, प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। आफैले छान्नुभएका प्रेतहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनु भएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखेका छन्। त्यसपछि एक अध्यायको तीन पदमा देख्यौं प्रभु येशूको पुनरुत्थानको अचूक प्रमाणहरूबाट आफूलाई 40 दिनसम्म चेलाहरू कहाँ प्रकट गराउनुभयो। भनिएको छ तीन पदमा, आफ्नो दुःख भोगेपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नुभयो अनि परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। त्यसपछि पद चारमा हामी देख्छौं, आफ्नो सेविकै आरम्भ गर्दा वा आरम्भ गर्न भन्दा पहिले चेलाहरूलाई पवित्र आत्माको बप्तिस्माको पर्खन प्रतीक्षा गर्न आज्ञा गर्नुभयो। भनिएको छ चार पदमा, तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरुसलेमबाट कतै नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ। त्यसपछि हामी देख्छौ पद पाँचमा, पवित्र आत्माको बप्तिस्माको अगमबाड़ी उहाँ दिनुहुन्छ। भनिएको छ पाँच पदमा, किनभने युहानले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। मित्र, आज हामी प्रेरित एक अध्याय छदेखि छब्बीस पदसम्मबाट बाइबल अध्ययन गर्नेछौ। प्रेरित एक अध्यायको छ पदमा भनिएको छ, यसकारण जब प्रेरितहरू भेला भए तब तिनीहरूले उहाँलाई सोधे, हे प्रभु, के तपाईँले इसरायल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ। मित्र, हामी जान्दछौ कि कोही कोही टिप्पणीकारहरूले चेलाहरूलाई यो प्रश्न सोधेकोले गर्दा निन्दा गर्दछन्, गाली गर्दछन्। तिनीहरू सोच्दछन् कि प्रेतहरूले यो प्रश्न सोधेर गलत काम गरे। म विश्वास गर्छु कि तिनीहरूको प्रश्नको प्रभुले उत्तर दिनुहुने कामले यो संकेत गर्दछ कि तिनीहरूले कुनै भूल गल्ती गरेनन् यो प्रश्न सोध्ने काममा। तिनीहरूको प्रश्न वैदिक उचित उपयुक्त प्रश्न थियो, स्वाभाविक प्रश्न थियो, अनि त्यस्तो खालको प्रश्नहरूको प्रभुले उत्तर दिनुभयो। उहाँले तिनीहरूलाई खण्डन गर्नु भएन, गाली गर्नु भएन, उहाँले यो मूर्ख प्रश्न हो भन्नु भएन। तपाईँले यो कुराको याद हुनुपर्छ कि प्रेतहरू पुरानो नियममा हुर्के अनि बढे र शिक्षा पाएका थिए। तिनीहरूले मसीहाको आगमनको लागि प्रतीक्षा गरिरहेका थिए। तिनीहरूले बुझेका थिए कि मसीहा नै एक हुनुहुन्छ जसले यो पृथ्वीमा राज्य स्थापन गर्नुहुनेछ। त्यही नै तिनीहरूको आशा थियो। यो अझै यो पृथ्वीको लागि आशा हो। परमेश्वर यो पृथ्वीमा आफ्नो उद्देश्य योजनाको समाप्त गर्नुभएको छैन, अन्त गर्नुभएको छैन। मित्र, परमेश्वरसँग यो पृथ्वीको लागि अनन्तकालीन उद्देश्य छ। प्रभु एक दिन यस पृथ्वीमा आफ्नो राज्य स्थापित गर्नुहुनेछ, अनि यो नै परमेश्वरको राज्यको बारेमा तिनीहरूले भनिरहेका थिए, जुनमा दाऊदको राजकीय घरानाको शासनको पुनर्स्थापितको समावेश हुँदछ। मित्र, उहाँले आफ्नो पुनरुत्थानपछि यिनै कुराहरूको बारेमा बताउनुभयो। हामीले पद तीनमा देख्छौ कि उहाँले परमेश्वरको राज्यको बारेमा कुरा गर्नुभयो। चेलाहरूले सोध्छन्। सात पदमा, उहाँले तिनीहरूलाई भन्नुभयो, पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला
वा समय जान्ने तिमीहरूको काम होइन। उहाँले तिनीहरूलाई यो कुरा अवगत गराउनुहुन्छ कि यो विशेष समयमा परमेश्वरको राज्य स्थापित हुने छैन, बरु उहाँले आफ्नो नामको निम्ति मानिसहरू अर्थात मण्डलीलाई बोलाउनुहुन्छ। प्रेरित 15 अध्यायमा जब प्रेरितहरू यरूशलेममा पहिलो सभाको लागि एक ठाउँमा भेट गरे तब याकुबले यो तथ्यको औल्याए प्रेरित 15 अध्याय 14-18 पदमा भनिएको छ, कसरी परमेश्वरले पहिले उहाँको नाउँको निम्ति अन्य जातिहरूबाट एक जाति लिनलाई कृपा दृष्टि गर्नुभयो भन्ने कुरा सिमोनले बताएका छन्। यससँग अगमवक्ताका वचन पनि मिल्छन्, जस्तो लेखिएको छ, यी कुरा पछि म फर्कनेछु र दाउदको भत्केको तम्बु फेरि बनाउनेछु र त्यसका भग्नावशेष म फेरि बनाइदिनेछु र त्यसलाई खड़ा गर्नेछु, बाँकी रहेका मानिसहरूले परमप्रभुलाई खोज्न सकुन्, सबै अन्य जातिहरूले जजसमाथि मेरो नाउँ प्रकट गरिदिएको छ। संसारको उत्पत्तिदेखि यो कुरा जनाउने परमप्रभु भन्नुहुन्छ। मित्र, यही नै आज परमेश्वर गरिरहनु भएको छ। उहाँ अन्य जातिहरू कहाँ कृपा दृष्टि गरिरहनु भएको छ र तिनीहरूबाट एक जातिलाई आफ्नो नाउँको निम्ति बोलाउनु भएको छ। यसको मतलब परमेश्वरले संसारबाट ती मानिसहरूलाई बोलाइरहनु भएको छ जसले ख्रिष्टलाई विश्वास गर्छन् र पवित्र आत्मा तिनीहरूलाई विश्वासीहरूको बधन जुनलाई चर्च वा मण्डली पनि भनिन्छ त्यहाँ बप्तिस्मा दिनुहुन्छ, मतलब त्यहाँ सामेल गराउनुहुन्छ। यसरी हामी देख्छौ, जब प्रेतहरूले येशूलाई सोधे कि के उहाँले यसै बखत राज्य फिर्ता गराइदिनुहुनेछ, उहाँको उत्तर थियो, यस समयमा विचार विमर्शको लागि यो विषय होइन, न आज नै विचार विमर्शको लागि यो कुनै विषय नै हो। त्यहाँ थुप्रै मानिसहरू छन् जो मलाई भन्छन्, के तपाईँ सोच्नुहुन्न कि प्रभु चाँडै नै आइरहनु भएको छ? हजुर, म विश्वास गर्छु कि उहाँ चाँडै नै आइरहनु भएको छ, तर उहाँ कहिले आइरहनु भएको छ सो कुराको ठोक्केर भन्ने मसँग कुनै अधिकार छैन, किनभने म त्यो जान्दिन। हाम्रो प्रभुले भन्नुभयो कि जुन समय वा बखत सो जान्न खोज्नु हाम्रो काम होइन। सात पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन। त खास विषय के हो त भन्दा पद आठमा भन्नुहुन्छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरूशलेममा सारा यहुदियामा सामारियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। मित्र, यो हरेक विश्वासीहरूको निम्ति व्यक्तिगत दिइएको आज्ञा हो। यो आज्ञा यी चेलाहरूलाई पवित्र आत्मा आउनुभन्दा अगाडि पहिले र मण्डली चर्च बनाउन भन्दा पहिले दिइएको थियो। यो आज तपाईँ र मेरो निम्ति पनि सिधै आज्ञा हो। परमेश्वरको वचन संसारमा दिने काम हाम्रो कर्तव्य हो, हाम्रो उत्तरदायित्व हो। हामी खालि यो भन्न सक्दैनौ कि यो मण्डलीको प्रचारक पठाउने काम हो र प्रचारकहरूको मात्र प्रचार गर्ने काम हो। यो नै प्रेरितहरूको निम्ति दिएको आज्ञा हो, अनि यो तपाईँ र म हरेक विश्वासीहरूलाई पनि दिएको आज्ञा हो। उहाँ चाहनुहुन्छ कि पापी मानिसहरूले उद्धार पाएको अनन्त जीवन पाएको, त्यही नै हाम्रो कार्यभार हो। कुनै पनि माध्यमले परमेश्वरको वचन दिने काम, हजुर, यो सुसमाचार दिनको निम्ति हामीलाई शक्तिको आवश्यक पर्दछ, सामर्थ्यको आवश्यक पर्दछ। यो उहाँको प्रतिज्ञा हो, तिमीहरूले शक्ति पाउनेछौ, अनि हामीलाई परमप्रभुको अगुवाईको आवश्यक पर्दछ। यद्यपि आज परमेश्वरको वचन सुसमाचार दिने काम हाम्रो भए तापनि हामीमा कति पनि शक्ति छैन, चर्चमा मण्डलीमा शक्ति छैन, तर पवित्र आत्मामा शक्ति छ। पवित्र आत्मा नै कुनै व्यक्ति विशेष, कुनै चर्च, कुनै मण्डली वा रेडियो कार्यक्रमद्वारा काम गर्नुहुन्छ। प्रश्न यो छ कि हामी उहाँलाई हाम्रो जीवनद्वारा काम गर्न अनुमति दिन्छौ। पवित्र आत्मा तिमीहरूका वा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ, तब के हुनेछ त? तिमीहरू यरूशलेममा सारा यहुदियामा सामरियामा र पृथ्वीको अनन्तसम्म मेरो गवाही हुनेछौ। मतलब हामीले आफ्नो गाउँमा, आफ्नो शहरमा, आफ्नो देशमा र सारा संसारभरि येशूको गवाही हुनुपर्छ, अनि हामी हरेक विश्वासीको निम्ति दिइएको यो आज्ञा हो, अनि यो तपाईँ र म हरेक विश्वासीको निम्ति कर्तव्य पनि हो, उत्तरदायित्व पनि हो। हामी कसरी यो काम गर्न सक्छौ? हामी विभिन्न तरिकामा यसमा सामेल हुन सक्छौ। हामीलाई प्रभुको सेवाको निम्ति दिएर, मतलब सुसमाचार प्रचार गरेर, अनि यो गर्न नसकेकोमा सेवकहरूलाई प्रचारकहरूलाई उत्साह दिएर, तिनीहरूको निम्ति सहायता गरेर, प्रार्थनाद्वारा आर्थिक हात दिएर हामी सुसमाचार दिने काममा सहभागी हुन सक्छौ, जुन हरेक विश्वासीहरूलाई प्रभुले आज्ञा दिनुभएको छ। अनि उहाँको सेवाको निम्ति हरेक सेवकलाई पवित्र आत्माको शक्तिको आवश्यक पर्छ, र त्यसको निम्ति प्रभु प्रेरितहरूलाई प्रतिज्ञा गर्नुभयो, मा यसपछि अगाडि देख्छौ येशूको स्वर्गीय रहण र पुनः दोस्रो पल्ट आगमनको प्रतिज्ञा। नौ पदमा भनिएको छ, उहाँले यो कुरा भन्नुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उभो उचालिनुभयो र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो। ख्रिष्टको पुनरुत्थान भएपछि धेरै पटक विभिन्न विश्वासीहरू कहाँ उहाँ देखा पर्नुभयो। तब 40 दिनपछि उहाँ स्वर्गीयमा उक्लि जानुभयो। 10-11 पदमा भनिएको छ, जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोसाक लाएका दुईजना मानिस तिनीहरूका नजिक खड़ा भए। तिनीहरूले भने, गलिलका मानिस हौ, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। मित्र, महिमित येशू स्वर्गतिर उक्लनुभयो अनि यो उही महिमित येशू उही तरिकामा र उही स्थानमा पुनः आउनुहुनेछ। यो कुरा हामी जकरिया 14 अध्यायको 4 पदमा देख्छौं। यसपछि हामी अगाडि देख्छौं, चेलाहरू पवित्र आत्माको प्रतीक्षा गर्छन् पर्खिन्छन्। 12 पदमा भनिएको छ, तब तिनीहरू जैतुन भनिने पहाड़बाट यरूसलेम फर्के। यरूसलेमदेखि यो पहाड़ प्राय 1 किलोमिटर जति टाढामा पर्दछ। जैतुन भन्ने पहाड़बाट येशू स्वर्गमा उक्लिनुभयो। त्यो पहाड़ यरूसलेमबाट 1 मिल वा 1 विश्राम दिनको बाटो छ। यो चाहिँ करिब 1 किलोमिटर भन्दा अलिक धेरै हो। अहिले तिनीहरू यरूसलेममा फर्के। पद 13-14 भनिएको छ, शहरभित्र पसेपछि तिनीहरू माथिल्लो तलाको आफू बस्ने कोठामा उक्ले। तिनीहरूलाई पत्रुस, योहन्ना, याकुब, अन्द्रियास, फिलिप र थोमा, बार्थोमाई र मती, अल्फायसको छोरो याकुब र उग्रपन्थी दलको सिमोन र याकुबको छोरा यहुदा थिए, कि कतिजना स्त्रीहरू येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहे। मित्र, म यो कुरामा खुशी छु कि येशूको आमा मरियम त्यहाँ थिइन् र त्यहाँ केही स्त्रीहरू पनि थिए अनि निश्चय नै त्यहाँ सबै चेलाहरू पनि थिए, यहुदा इस्करियोती बाहेक, र तिनीहरू सबै एउटै मनको एकहोरो लागिरहे। ओ, आज यो हाम्रो मण्डलीको निम्ति कस्तो पाठ छ। अगाडि हामी देख्छौ एक प्रेतको नियुक्त। 15-18 पदमा भनिएको छ, ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए। यी मानिसहरूको संख्या प्राय 120 थियो र भने, भाइ हो, धर्मशास्त्रको वचन पूरा हुनु पर्दथ्यो जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहुदाको विषयमा दाउदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नु भएको थियो, किनकि त्यसको गणना हामीसँग भएको थियो र यही सेवामा त्यसले हिस्सा पाएको थियो। त्यस मानिसले अधर्मको कमाईबाट एउटा जग्गा किन्यो र उदोमुन्टो भए खस्यो र त्यसको भुडी फुट्यो र त्यसका सबै आन्द्रा भुडी निस्के। यहाँ सिमोन पत्रुस फेरि उठेर बोलिरहेका छन्। यो कुराको ध्यान दिनुहोस्, यो पेन्टिकोस्टमा पवित्र आत्मा आउनुभन्दा अघिको पहिलेको कुरा हो। यस मानिसलाई पवित्र आत्माको भरपूरको आवश्यक छ अनि तपाईँ र मलाई पनि आवश्यक छ। तिनले निश्चय नै यहुदाको विभिन्न तस्विरहरू दिन्छन्, होइन र? यदि हामी भजन संग्रह 41 अध्यायको 9 पदमा देख्छौ भने थाहा पाउँछौ कि यहुदीहरूका प्रख्यात राजा दाउदले पवित्र आत्माद्वारा यहुदाले धोकेबाजी गर्दछ भन्ने अगमबाडी पहिले नै बोलेका थिए। यहाँ पद 18-19 हामी देख्छौ कि येशूलाई धोका दिएपछि यहुदालाई के भयो भन्ने कुरा यी पदमा लुकाले छोटकरीमा बताउँछन्। मती 27 अध्यायको 3-8 पद अनुसार, येशूका शत्रुहरूलाई सहयोग गर्नको निम्ति जुन पैसा यहुदाले पायो त्यो पैसा त्यसले फिर्ता गर्यो अनि यहुदाले होइन तर पुजारीहरूले त्यस पैसाले खेत किने। तर पैसा यहुदाको भएको हुनाले उनीहरूले यहुदाको नाममा यो खेत किने। तर त्यस खेतबाट यहुदाले केही फाइदा पाएन। त्यसलाई पछुतो लागेको कारणले त्यसले आफैलाई झुण्ड्याएर आत्महत्या गर्यो अनि जीव फुलेर त्यसको पेट पनि फुट्यो। 20 पदमा भनिएको छ, पत्रुसले भने, किनकि भजनको पुस्तकमा येशू लेखिएको छ, त्यसको वासस्थान उजाड होस् र त्यहाँ बास गर्ने कोही नहोस् र त्यसको कार्य पदाधिकार अर्काले लियोस्। यहाँ जे भए थियो त्यसको बारेमा सधैँ प्रश्न खड़ा भएको छ कि सिमोन पत्रुसले यहुदा इस्करियोतीको सट्टामा कुनै एकजनालाई उसको स्थान लिनलाई चुन्ने यो चेष्टा उचित थियो, मलाई यो लाग्दैन। 21-22 पदमा भनिएको छ, यसै कारण हाम्रा साथमा रहने मानिसहरूमध्ये यस्तो एकजना छान्नु आवश्यक छ। जुन व्यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो। अर्थात यस्तो व्यक्ति जो युहानको बत्तीसमादेखि लिएर उहाँ हामीबाट उभो लगिनु भएको दिनसम्म हामीसँग थियो, त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ। म विश्वास गर्छु कि पत्रुसद्वारा यहुदा इस्करियोतीको सट्टामा आउने अर्को एकजना उत्तराधिकारी चुन्ने काम बिना परमेश्वरको आत्माको उपस्थित र बिना परमेश्वरको आत्माको अगुवाईको थियो। पवित्र आत्मा त्यस बेलासम्म दिइएको थिएन। हजुर, यो स्पष्ट छ कि मत्तियास असल व्यक्ति थिए। तिनमा प्रेतमा हुनुपर्ने गुण र योग्यताहरू थियो। मतलब कुनै प्रेतले पुनरुत्थित ख्रिष्टलाई देख्नै पर्दछ, जुन एक प्रेतमा हुनुपर्ने पहिलो आवश्यक योग्यता थियो। 23-26 पदमा भनिएको छ, तिनीहरूले दुईजना अर्थात बर्नबास भन्ने योसेफ, जसको कुल नाउँ युस्तस थियो, र मत्तियासको नाउँ प्रस्ताव गरे। तिनीहरूले यसरी प्रार्थना गरे, सबै मानिसका हृदयको कुरा जान्नुहुने प्रभु, यी दुई मध्ये तपाईँले कसलाई चुन्नु भएको छ सो हामीलाई देखाउनुहोस्, र त्यो यस सेवा र प्रेतको काममा प्रवेश गर्न सकोस् जुन सेवाबाट यहुदा भट्केर आफ्नो निज ठाउँमा मर्यो। अनि तिनीहरूले ती दुईका बीचमा गोला हाने र मत्तियासको नाउँमा त्यो गोला पर्यो र 11 प्रेतहरूसँग तिनको गणना भयो। म देख्न सक्दिन कि यो पवित्र आत्माको अगुवाई थियो न यो गोला हान्ने काममा परमेश्वरको अगुवाई नै थियो। एक मत्तियास नै वास्तवमा यहुदा इस्करियोतीको स्थान लिने व्यक्ति हुन् मलाई यो लाग्दैन। म विश्वास गर्छु कि उहाँको आफ्नै समयमा प्रभु येशू ख्रीष्ट स्वयंले यहुदाको स्थान लिने अर्को व्यक्तिलाई नियुक्त गर्नुभयो। हामी मत्तियासको बारेमा अरू कुरा केही सुन्दैनौ। उसको सम्पूर्ण क्रियाकलापको केही पनि रेकर्ड गरिएको छैन। म सोच्दछु पवित्र आत्माले मत्तियासलाई उपेक्षा गर्नुभयो, ध्यान दिनु भएन। यो मेरो विश्वास हो कि यहुदा इस्करियोतीको सट्टामा प्रभुले चुन्नुभएको व्यक्ति पावल थिए। तपाईँ मलाई यो प्रश्न गर्न सक्नुहुन्छ कि तपाईसँग यस कथनको निम्ति कुनै प्रमाण छ? निश्चय नै। पावलको कथनलाई सुन्नुहोस्। जब तिनले गलातीहरूलाई लेख्छन् गलाती 1:1 पदमा, पावल प्रेरित न त मानिसहरूका न कुनै मानिसद्वारा तर येशु ख्रिष्टद्वारा र उहाँलाई मरेकाबाट ब्यौताउनु हुने परमेश्वर पिताबाट। पावल भनिरहेका छन् कि तिनी परमेश्वर पिता र प्रभु येशु ख्रिष्ट स्वयंद्वारा चुनिएका थिए। कसरी उहाँले यो गर्नुभयो? पवित्र आत्माद्वारा, जसलाई उहाँले संसारमा पठाउनु भएको थियो। पावलको सेविकाईको निश्चय नै त्यो तथ्यको सिद्ध गर्दछ कि तिनी नै एक व्यक्ति हुन् जो यहुदा इस्करियोतीको स्थान लिने उचित प्रेरित थिए। हजुर, म यो कुरामा निश्चय छु कि धेरै बाइबल शिक्षकहरू र टिप्पणीकारहरू मेरो यो कुरामा सहमति हुँदैनन्, तर तपाईहरूका खाली आफ्नो विचार र राय मात्र दिइरहेको छु। अमित्र, अर्को दिन हामी निरन्तर प्रेरितहरूका कामहरूको पुस्तकबाट देख्न गइरहेका छौं। त्यस अध्ययनमा लगातार सामेल हुनुहोला। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
पर्ने बाटोहरू प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।